नमस्ते, स्वागत छ हिमाली स्वरहरुमा। न्यूयोर्क शहरबाट तयार पारिएको नेपाली अनलाइन रेडियो हिमाली स्वरहरु इन्टरनेटको ठेगाना www.nepalireadio.org मार्फत सजिलै सुन्न सकिन्छ। हिमाली स्वरहरुको यो 147औं श्रृंखला प्रस्तुत गर्दैछु म सहदेव। कार्यक्रमको यो श्रृङ्खला हामीले नेपाली पात्र अनुसार विक्रम सम्वत 2067 फागुन महिनाको 23 गते अर्थात् 2011 मार्च 7 को दिन तयार पारेका हौ। मङ्गलबार मार्च 8 अन्तर्राष्ट्रिय नारी दिवस हो र रङहरूको पर्व होली पर्व आउन आजको दिनबाट 12 दिन बाँकी छ। अर्थात् होली पर्व परेको छ चैत्र 5 गते शनिबार मार्च 19 को दिन। गत साता नेपालको राजनीतिक क्षेत्र र साहित्यिक क्षेत्रमा हामीले दुईजना वरिष्ठ व्यक्तित्वहरूलाई गुमायौँ। राजनीतिक आकाशमा हामीले पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई र साहित्यिक आकाशमा हामीले ऐतिहासिक उपन्यासकार डायमन्ड शमशेर राणालाई गुमायौँ। दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछौँ हामी सम्पूर्ण हिमाली स्वरहरू परिवार। कार्यक्रमको आजको श्रृङ्खलामा हामी स्वर्गीय प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सम्झनामा विकास विश्वले तयार पार्नुभएको एउटा शब्द श्रद्धाञ्जली प्रस्तुत गर्नेछौँ। त्यसै गरी हाम्रो नियमित प्रस्तुति विकाससँगको विश्वनीमा आज विकास विष्ट कृति बरालसँग भलाकुसारी गर्दै हुनुहुन्छ। त्यसै गरी सिर्जनाका स्वरहरूमा हामी मोहराज शर्माले पठाउनु भएको एउटा कविता सुन्नेछौँ। कार्यक्रमलाई सङ्गीतमय बनाउनेछ केही सुमधुर नेपाली गीतहरूले। आउनुहोस् कार्यक्रमको शुभारम्भ गरौँ गायक अभय ढुङ्गलले गाउनुभएको परदेशको बिरानो मुलुक स्वदेश गानबाट।
परदेशको बिरानो मुलुक सबै सबै छोडेर पशुपति गुहेश्वरी स्वयम्भूनाथ भाकेर छन् तिम्रो बग्ने पसिनाले विदेशी नै धनी बन्छन्
नेपाली अनलाइन रेडियो हिमालय स्वरहरू नेपाली मन र नेपालीपनसँग नजिक न्युयोर्क सहरबाट तयार पारिएको नेपाली अनलाइन रेडियो हिमालय स्वरहरू
गत साता हामीले नेपाली कङ्ग्रेसका एकमात्र जीवित संस्थापक नेता एवं नेपालका पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई गुमायौँ। हाम्रा साथी विकास विष्टले स्वर्गीय भट्टराईको सम्झनामा एउटा शब्द श्रद्धाञ्जली तयार पार्नुभएको छ। आउनुहोस् एकैछिन सुनौ स्वर्गीय कृष्णप्रसाद भट्टराईप्रति समर्पित यो शब्द श्रद्धाञ्जली।
नेपाली काङ्ग्रेसका एकमात्र अन्तिम जीवित संस्थापक सन्त नेता भूतपूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई अब हाम्रा सामु रहनु भएन। यही मार्च 4, 2011 11:26 जाँदा बिहानीको समयमा उहाँको स्वर्गारोहण काठमाडौँको नर्विक इन्टरनेसनल हस्पिटलमा भयो। गहिरो आध्यात्मनिष्ठा सादा जीवन व्यतीत गर्दै आउनुभएका भट्टराई आजीवन अविवाहित रहनुभयो। विषम 1981 पौष कृष्णाष्टमीका दिन पिता सङ्कटा प्रसाद भट्टराई र माता ललिता देवीको कोखबाट कान्छा छोराको रूपमा भारतको बनारसमा उहाँ जन्मनु भएको हो। पुर्खाहरू गोर्खा दरबारको पुरोहित रहनुभएका र 1903 कोट पर्वपछि सङ्कटा प्रसादका सम्पूर्ण परिवार राजा राजेन्द्र विक्रम शाहसँगै बनारस निर्वासनमा गएका थिए। यता देशमा चरम सामन्तवादी शासक राणाहरूको चरको शोषणमा पिल्सिरहेको थियो। बिस्तारै जनताहरूमा निरङ्कुश शासक विरुद्ध क्रान्ति गर्ने भावना जागृत हुँदै थियो। विषम 1997 सालको शहीद पर्वले त झनै जनतामा निरङ्कुश शासक विरुद्ध क्रान्ति गर्न झन बल मिल्यो। त्यसैका फलस्वरूप प्रवासमा पनि राणा विरोधी सङ्घ संस्थाहरू धमाधम खोलिन लागे। 2003 सालमा नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापना भयो। बिपी गणेशमान लगायत कृष्णप्रसाद भट्टराई पनि उक्त पार्टीको संस्थापक हुनुहुन्थ्यो। सुवर्ण शमशेरले नेतृत्व गर्नुभएको नेपाल प्रजातन्त्र काङ्ग्रेस र नेपाल राष्ट्रिय काङ्ग्रेसको एकीकरण 2006 सालमा भयो जसको नामकरण नेपाली काङ्ग्रेस रहन गयो। छात्र अवस्थादेखि नै राजनैतिक जीवनको शुभारम्भ गर्नुभएका भट्टराई सन् 1942 सालको भारत छोडो आन्दोलनमा सक्रिय सहभागिता जनाउनु भएको थियो। त्यसपछि भारतमा स्वतन्त्रता सङ्ग्रामको त्यो आन्दोलनपछि भारत स्वतन्त्र भयो र भारतीय जनतालाई नै भारतको शासन व्यवस्थाको अभिभार लिए। यसरी भारतमा भएको आन्दोलनबाट प्रभावित भएर आफ्नो देश नेपालमा पनि राणा शासक विरुद्ध क्रान्ति गरी नेपालमा पनि प्रजातन्त्र ल्याउनु पर्छ भन्ने जागरण आयो। त्यसै फलस्वरूप विषम 2007 सालको चौथो सातादेखि नेपाली काङ्ग्रेसको बैरगनीय सम्मेलनबाट नेपालमा राणाशाही विरुद्ध सशस्त्र क्रान्ति गर्ने घोषणा गरे बमोजिम श्री कृष्णप्रसाद भट्टराईको नेतृत्वमा जनकपुर र उदयपुर गरी गर्ने कब्जा गर्ने गरी उहाँलाई कमान्डिङको जिम्मेवारी दियो। उक्त कमान्डिङको जिम्मेवारी उहाँले सफलतापूर्वक सञ्चालन गरी उदयपुर र जनकपुर उहाँकै नेतृत्वमा कब्जा गरिएको थियो। 2015 सालको आम निर्वाचनमा गोर्खाबाट उम्मेदवार बन्नुभएका भट्टराई संसदीय निर्वाचनमा पराजित हुनुभयो। पराजित भए तापनि उहाँमा भएको बहुमुखी प्रतिभाशाली व्यक्तित्व र राष्ट्रलाई उहाँको खाँचो महसुस गरी नेपालको संसदीय व्यवस्थामा उहाँलाई प्रतिनिधि सभाको सभामुख मनोनयन गरियो। 35 वर्षको कलिलो उमेरमै नेपालको पहिलो सभामुख हुनुभएको थियो उहाँ। 2017 सालमा राजा महेन्द्रले प्रजातन्त्रलाई अपदस्थ गरी नेपालमा निरङ्कुश पञ्चायती व्यवस्थाको शुभारम्भ गरे। त्यसपछि कृष्णप्रसाद भट्टराई करिब 17 वर्ष जेल जीवन बिताउनु भयो। जेलमा रहँदा अथवा जेलबाट बाहिर रहँदा निरन्तर पञ्चायती व्यवस्था विरुद्ध सङ्घर्ष गर्नुभयो। 2046 सालको जनआन्दोलनपछि नेपालमा प्रजातन्त्र अथवा संसदीय व्यवस्थाको सुरुवात भयो। त्यस अवस्थामा उहाँलाई नेपालको अन्तरिम प्रधानमन्त्री बनाइयो। कठिन परिस्थितिको बावजुद उहाँलाई आम निर्वाचन सम्पन्न गर्नु र समयमै नेपाल अधिराज्यको संविधान जनता सामु सुम्पनु उहाँको प्रथम दायित्व थियो। त्यस दायित्वको फलस्वरूप उहाँले आफूलाई दिइएको जिम्मेवारी समयमै पुरा गर्नुभयो। 2047 सालको संविधान समयमै जनता सामु दिनुभयो र आम निर्वाचन सम्पन्न गरी जननिर्वाचितलाई सत्ता हस्तान्तरण गर्नुभयो। दुई पटक नेपालका प्रधानमन्त्रीको रूपमा जिम्मेवारी वहन गर्नुभएका भट्टराई एक सफल पत्रकार पनि हुनुहुन्थ्यो। पत्रकार महासङ्घको पहिलो अध्यक्ष पनि उहाँ हुनुहुन्थ्यो। सधैँ निष्ठा र आदर्शको राजनीति अगाल्नुभएका भट्टराई व्यक्तिगत लोभ मोह आकाङ्क्षामा कहिल्यै लाग्नु भएको थिएन। पार्टीको घात र अन्तर्घातमा परि 2048 साल पछिको उपनिर्वाचनमा उहाँ पराजित हुनुभयो। त्यसपछिको पछिल्लो निर्वाचनमा पर्साबाट अत्यधिक मतलाई संसद चुनावमा निर्वाचन भई पुनः प्रधानमन्त्री हुनुभयो। पछिल्ला दिनहरूमा पार्टी विभाजनपछि सक्रिय राजनीतिबाट टाढा रहँदै आउनुभएका भट्टराई सरकारले निर्माण गरिदिएको ललितपुरको बाँडे गाउँमा बस्दै आउनुभएको थियो। एकता मेलमिलाप सधैँ आदर्शको राजनीति सादा जीवनबाट प्रेरित भट्टराई हाम्रा सामु आज नरहे पनि उहाँका आदर्शलाई अवलम्बन गर्न सके नेपाली राजनीति र लोकतन्त्रले संस्थागत विकास गर्ने मौका पाउँथ्यो होला। यही उहाँको चरित्रलाई अवलम्बन गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली गरेको ठहर्छ। प्रजातन्त्रका शिखर पुरुष, सन्त नेता, अन्तिम एकमात्र जीवित संस्थापक नेता, तपाईँलाई हाम्रो हृदयदेखि श्रद्धाञ्जली छ। तपाईँलाई हाम्रो हृदयदेखि
स्वर्गीय कृष्णप्रसाद भट्टराईको सम्झनामा विशेष गरेर नेपाली कङ्ग्रेसप्रति आस्था भएका देश विदेशमा रहनुभएका विभिन्न व्यक्तित्वहरू र सङ्घ संस्थाहरूले विविध शोक सभा एवं श्रद्धाञ्जली कार्यक्रमहरूको आयोजना गरिरहेका छन्। नेपाली जनसम्पर्क समिति अमेरिका न्युयोर्क च्याप्टरले आयोजना गरेको स्वर्गीय कृष्णप्रसाद भट्टराईको शोक सभा कार्यक्रममा 102 व्यक्तित्वहरूले शोक पुस्तिकामा हस्ताक्षर गर्नुभएको छ। उक्त श्रद्धाञ्जली कार्यक्रममा न्युयोर्क नेपाली समुदायका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको यो क्रममा अब हामी प्रस्तुत गर्दैछौँ राजेन्द्र थापाले लेख्नुभएको र शिव परियारले गाउनुभएको यो एउटा नयाँ नेपाली गीत। यो गीतमा सङ्गीत छ चण्डी प्रसाद काफ्ले।
बदनामी हो यहाँ पिउने माँ पिलाउने को क्या 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 बदनामी हो बेहोश पछि त होसमा आउँदा यादामी भो यादामी भो बेहोश पछि त होसमा आउँदा यादामी भो यहाँ पिउने मा पिलाउने को क्या बदनामी भो यहाँ पिउने मा पिलाउने को क्या बदनामी
फेरी गर्छौ बदमासी फेरी गर्छौ बदमासी सोझै मन कस्ने जवानी क्या बेमानी हो सना सोझै मन कस्ने जवानी क्या बेमानी हो सना सोझै मन कस्ने जवानी क्या बेमानी हो सना सोझै मन कस्ने जवानी क्या बेमानी हो यहाँ पिउने मा पिलाउने को क्या बदनामी हो यहाँ पिउने मा पिलाउने को क्या बदनामी हो बेहोश पछि त होश मा आउँदा क्या दामी क्या दामी क्या दामी हो यहाँ पिउने मा पिलाउने को क्या बदनामी हो
आउनुहोस् अब एकैछिन बसौँ विकाससँगको बिसौनीमा
न्युयोर्क सहरबाट तयार पारिएको नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूमा नेपाली समुदायहरूमा विभिन्न ठाउँमा घुम्दै गर्दा आज मसँग 10th ग्रेडमा पढ्दै गर्नुभएकी कृति बराल हुनुहुन्छ। यहाँ कति वर्ष भयो न्युयोर्कमा आउनुभएको?
दुई वर्ष भयो।
अनि न्युयोर्कमा आउनको उद्देश्य के होला?
राम्रो पढाइको लागि, राम्रो एजुकेसनको लागि आएको, ताकि लाइक फ्युचरमा राम्रो होस् भनेर। नेपालमा त बन्दहरू हुन्छ धेरै, त्यही कारणले चाहिँ यो न्युयोर्क आएको, अमेरिका आएको।
तपाईँको एकदम राम्रो चाहिँ सोचाइरहेछ। अनि ती उद्देश्यहरू पुरा गर्नको लागि तपाईँले आफ्ना एक्टिभिटीहरू कसरी सञ्चालन गर्नुभएको छ अहिलेसम्म?
हजुर,
ती उद्देश्यहरू पुरा गर्नको लागि तपाईँ कस्तो कस्तो काम गर्दै हुनुहुन्छ अहिले, के गरिराख्नु भएको छ भन्न खोजेको?
ए, म अहिले जोन बान हाई स्कुल भन्ने फर्सिङमा छ एउटा, त्यो हाई स्कुलमा जान्छु। त्यो हाई स्कुलमा जस्तै लाइक यहाँ हरेक हाई स्कुलमा छिटो छिटो प्रोग्रामहरू हुन्छ, अनि त्यो प्रोग्राममा जानको लागि चाहिँ गाह्रै हुन्छ, मतलब सर्टेन एभरेज गर्नुपर्ने हुन्छ, ल्याउनु पर्ने हुन्छ। त्यही सर्टेन एभरेज ल्याएपछि हजुर त्यो प्रोग्राममा हुनुहुन्छ, अनि अरू स्कुलको अरू स्टुडेन्टहरूभन्दा एउटा दुइटा एक्स्ट्रा क्लासहरू हुन्छ, त्यही गर्ने लाइक मिहिनेत गर्छु, त्यही हो।
एकदम तपाईँको चाहिँ जुन एउटा पढ्ने, एउटा चाहिँ भविष्यमा एउटा भविष्य सपना साकार पार्ने जुन उद्देश्य छ त्यो सफल हुँदै जाओस्। अनि न्युयोर्कको यहाँ बस्नुभएको छ विगतका वर्षहरूदेखि, अनि यहाँको राम्रो पक्ष तपाईँलाई के लागेको छ, विशेष गरी न्युयोर्कको? अब हामी न्युयोर्कमै बस्ने भएको हुनाले
यहाँ न्युयोर्कमा चाहिँ मान्छेहरू आफ्नो आफ्नो काम गर्छन्, लाइक उनीहरू चाहिँ एकदम एम्बिसियस हुन्छन्, केही फ्युचरमा केही बन्ने हुन्छ सबैको, त्यो चाहिँ मलाई राम्रो लाग्छ। नराम्रो पक्ष भन्नुपर्दा सबै आफ्नो आफू आफूमै कन्टेन्ट भएर बस्छन्, कसैको अरू लाइक फ्यामिलीमा भनेर फ्यामिली मेम्बर्सहरू पनि टाइम हुँदैन, वर्षमा एक दुईचोटि मात्र भेट हुन्छ, छिमेकी छिमेकी बोल्न नि गाह्रो हुन्छ, त्यो चाहिँ मलाई मन पर्दैन।
हजुर, अनि तपाईँ नेपाली समुदायहरूप्रति कतिको नजिक हुनुहुन्छ, अनि नेपाली समुदायसँग कतिको सहयोग आदान प्रदान, होइन, एक आपसमा चाहिने भलाकुसारीहरू गर्ने, हाम्रो समुदायहरूप्रतिका होइन राम्रा पक्षहरू नराम्रा पक्षहरू केही छन् भने केही उल्लेख गरिदिनुहोस् न।
हामी यहाँ नेपालीहरूको हरेक लाइक वर्ष पछि सबै फेस्टिभलहरूमा सबै कार्यक्रमहरूमा सबै नेपालीहरू भेला भएर कुराकानीहरू गर्नुहुन्छ, प्रोग्रामहरू हुन्छ, त्यो चाहिँ नेपाली दाजु दिदीहरू बहिनीहरूको बिचमा त्यस्तो भएको चाहिँ एकदम राम्रो लाग्छ मलाई।
तपाईँ 10th ग्रेडमा पढ्दै हुनुहुन्छ, अनि तपाईँ स्कुलमा जाँदा कुनै साथीभाइहरूले नेपालको बारेमा केही सोध्यो, नेपाल कस्तो किसिमको देश हो, कस्तो के हो भन्ने कुराहरू कसैले तपाईँलाई क्वेसन गर्नुभयो भने तपाईँले आफ्नो देशको बारेमा कसरी बताउने गर्नुभएको छ आफ्नो साथीहरू, आफ्नो क्लासका टिचरहरू अथवा कुनै वर्गहरूलाई?
ए, पहिला सुरु त मैले माउन्ट एभरेस्टकै कुरा गर्छु किनभने हाम्रो देश हिमालयको लागि एकदम फेमस छ। अनि त्यसपछि चाहिँ अब कस्तो खाले देश हो त्यस्तो भन्छु। अनि उनीहरू चाहिँ एकदम अचम्म हुन्छ किनभने यहाँको कल्चर र हाम्रो देशको कल्चर भनेको एकदम लाइक एकदम डिफ्रेन्ट छ कम्प्लिटली। त्यही हो।
अनि स्कुलको पढ्ने वातावरण, हाम्रो देशमा पढ्ने वातावरण अनि यहाँको पढ्ने वातावरण, यहाँका सिस्टमहरू, हाम्रो देशमा पढ्ने जुन पद्धति सिस्टम भयो र यहाँ पढ्ने सिस्टममा कतिको अन्तर पाउनु भएको छ? र त्यसमा अब आगामी स्कुल जाने केटाकेटीहरू बालबच्चाहरूलाई यहाँको स्कुलको वातावरण कस्तो किसिमको हुन्छ, कुन तरिकाले जानुपर्छ, त्यो कुराहरू अलिकति बताइदिनुहोस् न।
स्कुलको वातावरण चाहिँ एकदम छुट्टै हुन्छ। लाइक नेपालमा चाहिँ हामीलाई टिचरहरूले फोर्स गर्नुहुन्छ, टिचरहरूले पढ्नलाई फोर्स गर्नुहुन्छ, यहाँ चाहिँ आफै पढ्नु पर्ने हो। लाइक यहाँ हामीलाई धेरै कुराको छुट हुन्छ, तर जसलाई गर्न छ जसलाई चाहिँ गर्नु फ्युचरमा छ तिनीहरूलाई चाहिँ प्रेसर हुन्छ किनभने उनीहरूले धेरै धेरै काम गरेको हुन्छ। तर अरूहरू जसलाई गर्नु छैन उनीहरूलाई कसैले गर भनेर उस्काउने प्रेसर दिने मान्छे हुँदैन। अनि यहाँ चाहिँ लाइक वहाँ धेरै टेक्नोलोजी हुँदैन, यहाँ चाहिँ धेरै टेक्नोलोजीको युज हुन्छ जस्तै कम्प्युटरहरू भन्यो। नेपालमा चाहिँ हामीलाई कति दुईजना तिनजनाले एउटा कम्प्युटर युज गर्नु पर्थ्यो भने यहाँ एकजनाले एउटा हुन्छ। लाइक एकदम एडभान्स हुन्छ यहाँको चाहिँ टेक्नोलोजी चाहिँ।
अनि तपाईँले पढाइको अलावा तपाईँको अरू अतिरिक्त क्रियाकलाप भन्नाले एक्स्ट्रा एक्टिभिटीहरू तपाईँमा केही छ कि?
ए, मैले स्कुलपछि सुपर रिसाइक्लिङ भन्ने गर्छु। लाइक त्यो भनेको इन्भाइरोमेन्टलाई प्रोटेक्ट गर्नको लागि लाइक रिसाइक्लिङ गरे जस्तो हो। हजुर। अनि त्यसपछि चाहिँ ट्र्याक टिममा चाहिँ हामी चाहिँ त्यसमा दगाउनुपर्छ। हजुर, त्यही हो।
ए, त्यो एक्स्ट्रा एक्टिभिटीमा तपाईँ त्यतातिर पनि दखल रहेछ। अनि अब नेपालबाट विदेशमा आउनुभएको छ, अनि विदेशमा आउँदाखेरि आफ्नो देश चाहिँ कतिको मिस गरे जस्तो लागिरहेको छ?
मिस त एकदम हुन्छ तर पनि यहाँको साथीहरू उसहरू आमा बाबा हेर्नुहुन्छ, लाइक पुरा फ्यामिली हेर्दा चाहिँ त्यस्तो साह्रो हुँदैन। तर आफ्नो देश भनेको आफ्नै देश हो, मिस चाहिँ एकदम हुन्छ।
अनि भविष्यमा आउने नेपाली दाजुभाइहरू, तपाईँ विदेशमा हुनुहुन्छ अनि नेपालप्रति तपाईँले भोलि बिहान विदेशमै बसे पनि यही पढे पनि नेपालप्रति आफूले के गर्नु पर्ला जस्तो लाग्छ?
मैले एउटा डकुमेन्ट्री जस्तो हेरेको थिएँ, त्यहाँ चाहिँ जस्तै नेपालमा धेरै ठाउँहरू छ जहाँ चाहिँ लाइक त्यो बाटोघाटो बाटोहरू नपुगेर धेरै उसहरूले विद्यार्थीहरूले लाइक सानो बच्चाहरूले एजुकेसन पाएको छैन। म चाहिँ यहाँ बसेर भए पनि नेपालमा गएर भए पनि तिनीहरूको लागि लाइक पैसाहरू गरिदिने, मिलाइदिने, स्कुलहरू खोलिदिने त्यस्तो गर्न चाहन्छु।
विदेशमा रहेर पनि नेपालको स्कुलहरू, नेपालको पिछडिएका वर्गहरूको लागि तपाईँको जुन एउटा सोच छ त्यो अत्यन्तै राम्रो सोच हो। त्यस्तै चाहिँ नि आफ्नो सोचलाई निरन्तरता दिनुहोला भन्ने आशा गर्दछौँ। अनि अब वर्तमान नेपाल भविष्यमा कस्तो किसिमको होस् भन्ने चाहना छ हजुरको?
पहिला त गभर्मेन्ट अलि स्टेबल होस्, धेरै वर्षसम्म अलि राम्रोसँग चलोस्। अनि त्यसपछि चाहिँ हाम्रो नेपालको हरेक त्यस्तो ठाउँहरूमा, उजाडिएको ठाउँहरूमा चाहिँ शिक्षाको चाहिँ पुगोस्, लाइक स्कुल चाहिँ हरेक गाउँहरूमा होस्, त्यही चाहन्छु।
विकाससँगको बिसौनीमा आफ्नो अमूल्य समयलाई यहाँले प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद। आगामी दिनहरूमा पनि यसै गरी आफ्ना विचारहरू राख्ने फेरि मौका दिनुहुनेछ भन्ने आशा गर्दछौँ। यसको अलावा तपाईँलाई आफ्नो मनमा लागेका अझ अरू केही कुराहरू छन् भने अझ पनि आफ्ना कुराहरू राख्न सक्नुहुन्छ, केही छन् कि?
हजुर, लाइक हजुर नेपालमा बसे पनि विदेशमा बसे पनि नेपालको लागि केही गर्ने हजुरको इच्छा छ भने त्यो पुरा हुन्छ, त्यही भन्न चाहन्छु सबैलाई। म जस्तै अरू विद्यार्थीहरू जो पनि सुनिराख्नु भएको छ तिनीहरूलाई,
त्यसलाई धेरै धेरै धन्यवाद, फेरि पनि धन्यवाद, नमस्कार, त फेरि भेटौँला हस् त।
तपाईँ पनि विकाससँगको बिसौनीमा भलाकुसारी गर्न चाहनुहुन्छ र आफ्नो भावना आफ्नो विचारहरू प्रस्तुत गर्न चाहनुहुन्छ भने तपाईँ हामीलाई इमेल अथवा फोन गर्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना हो nepalireadio@gmail.com अथवा तपाईँ हामीलाई फोन नम्बर 3472489426 फोन गरेर पनि सम्पर्क गर्न सक्नुहुन्छ र हाम्रो साथी विकास विष्ट तपाईँलाई भेटेर भलाकुसारी गर्नुहुनेछ अथवा तपाईँ सिधै विकाससँग बसेर आफ्नो भलाकुसारी गर्न चाहनुहुन्छ, आफ्नो मनको कुराहरू सुनाउन चाहनुहुन्छ भने तपाईँ विकास विष्टलाई फोन नम्बर 3478858215 सम्पर्क गर्न सक्नुहुन्छ।
यो हो हाट बजार, सामुदायिक विज्ञापन र सामाजिक जानकारीहरूको सूचना पार्टी। स्थानीय सूचनालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन आउनुहोस्। आफ्नो व्यापार व्यवसाय र सूचनाहरूको साथमा हाट बजार। आवाज विश्वव्यापी पहुँच, यो हो हाट बजार।
न्युयोर्कबाट हरेक 15 दिनमा प्रकाशित हुने नेपाली पत्रिका एभरेस्ट टाइम्स। थप जानकारीको लागि हेर्नुहोस् everesttimesnews.com। सम्पर्क गर्नुहोस् फोन नम्बर 9172948251 अथवा 6467643816। एभरेस्ट टाइम्स, हर देशदेखि परदेशसम्मको खबर।
नमस्कार, म अर्जुन प्रसाद मैनाली, म एक नियमित रक्तदाता हुँ। म तपाईँलाई वर्षको एकपटक मात्रै भए पनि रगतदान गर्नुहुन अनुरोध गर्दछु। तपाईँले एकपटक दान गर्नुभएको रगतले 3 जनासम्मको जीवन जोगाउन सकिन्छ। रगतदानका बारेमा थप जानकारीका लागि नजिकैको रेड क्रसमा सम्पर्क गर्नुहोला। धन्यवाद।
विश्वभरका नेपालीहरूको समाचार र विचारको साझा मञ्च विश्व परिक्रमा, वाशिङ्टन डिसीबाट प्रकाशित हुने मासिक पत्रिका विश्व परिक्रमाको ग्राहक हुनुहुन्छ। नेपाली पत्रिका विश्व परिक्रमा पढौँ। थप जानकारीको लागि फोन नम्बर 7035870795।
ट्याक्सेसन पर्सनल होस् अथवा बिजनेस होस्, अवश्य पनि समस्या समाधानको लागि हाजिर हुनेछ लामा अकाउन्टिङ। विस्तृत जानकारीको लागि सम्झनुहोस् लामा अकाउन्टिङ फोन नम्बर 7185052095। अरू जानकारीको लागि www.lamaaccounting.com लगइन गर्न सक्नुहुनेछ।
लामा एकाउन्टिङबाट उपलब्ध अन्य सेवाहरू: अडिटिङ, बिजनेस सेटअप, एकाउन्टिङ सेटअप, लाइसेन्स एन्ड परमिट, बुक किपिङ, पेरोल ट्याक्स एन्ड सेल ट्याक्स इत्यादिको लागि सम्पर्क गर्न सक्नुहुनेछ लामा एकाउन्टिङ। फोन नम्बर हो 7185052095।
उज्यालो खस्न नभ्याउँदै बाटैमा खसी काटिन्छन्, सुँगुर ढालिन्छन् र ग्राहक लोभ्याउने बहानामा रक्तमै पारिन्छन् भुइँ र बाटो छरपष्ट फिजाएका मासु र अण्डा भुँडी मन्दिर जाने यात्रुलाई गिज्याउँछन् एक बिहानै
सकेको खानी छ हीरा मोती खन्न पाए हुन्थ्यो कोइला खानी छ भन्न पाए
मेरो गाउँ
तिमीसँग अलिकति सिप भए मसँग थुप्रै जाँदा थियो
बिहान नारीका चुरा बज्न थाल्छन् थुरमाथि बसेर धोबीचरो गीत गाउन थाल्छ मेरो गाउँ बिस्तार बिउजन छ पधेरा जान्छ र पानी ल्याउँछ
सुन्दर कञ्चन र अटल हिमाल तिमी
रातो माटो भुलेर
बाटो ठीक पार्छ कोस टाडा
र सन्धार लिप्न मेरो गाउँ
मेरो बारीको
हरेक बिहान धामलाई निम्त्याउने गर्छ
सृजनाका स्वरहरूमा आज हामी मोहराज शर्माले पठाउनु भएको यो एउटा कविता यहाँ प्रस्तुत गर्दैछौँ
आमा जुन उदाउला र आमा तिम्रो घाउ दुख्दैन भने मैले एउटा कुरा भनौँ तिम्रो काखमा तेर्सो परेर घटघटी दुध पिएको कुरा आँखामा आँखा जुदाएर फाटेको बेला मन्सिएका कुरा आफू अचाइनो बनेर पनि मलाई काखे बनाएर मलिन मुस्कानसँग मख पर्थ्यौ तिमी आफ्नो गलो कोटाएर फुलफुलाउँदै भन्थ्यौ कोखाइ कोखाइ वाम्म आँसे खुर्पेटो डोको नाम्लो कुटपिस ढिकी जाँतो भित्र बाहिर मेलापात बुहार्तन यी सब कुरा छिचुलेर च्याप्प समातेर ग्वाम्लङ्ग बेर्दै न्यालो अङ्गालोमा चुप्प मोही खान्थ्यो खपि नसक्नु स्नेह वर्षाउँथ्यो म माथि कति विशाल छाती होला मेरो लागि अविरल बगिरहने कति गुणा ठुलो आकाश होला तिम्रो मनभित्र म पूर्णचन्द्र बनेर उदाउने आशामा आमा मलाई शङ्का छ त्यो विशाल आकाशमा प्रकाश नपोख्ने आँसी जस्तै आधा चन्द्र उदाउँछ या शशिकलायुक्त चन्द्र चाँदनीले पूर्णाकार लिन्छ तिमी नसुनी हुँदा सिक्वामा खाना खान्थ्यौ कहिलेकाहीँ हेपिन्थ्यौ घरेलु संस्कारबाट आजकल थाहा भयो त्यति बेला तिमीलाई स्याहार चाहिन्थ्यो विडम्बना न कसैले स्याहार गर्यो न कसैले प्यार गर्यो कहिलेकाहीँ बर्खे झरी खस्थ्यो आँखाबाट तिम्रो कहिले बादल फाटेर छ्याङ्ग आकाश खुले जस्तै हुन्थ्यो मलाई हेरेर आमा तिम्रो आशाको त्यान्द्रो कति झिनो छ भन्ने कुरा मलाई मात्रै थाहा छ तिमीले कैयन बर्खा बितायो त्यही चर्खामा तिमीले कति पुस बितायो त्यही उकुस मुकुसमा हेर्दा हेर्दै केस फुलाउँदैछौ तिमी जुन उदाउने आशमा मनको आकाशमा यतिखेर मसँग धेरै प्रश्न छन् आमा हो मसँग धेरै प्रश्न छन् तिमी जहाँ छौ म त्यहाँ छैन कसरी घाम दिन सक्छु इमान हराएको देशमा कसरी राम दिन सक्छु उमेर ढल्दै जाँदा गुडा गल्दै जाँदा तिमीलाई सहारा दिने बेला तिमीलाई आहारा दिने बेला तिमी एउटा अनि म अर्कै ध्रुवमा बेचैनीमा व्याकुलतामा हुनेछु मलाई जन्माउने तिमी तिमीलाई जन्माउने यही माटो आमा यही माटोमा फाटो छ अहिले हो आमा यही माटोमा फाटो छ अहिले न नीति मिल्छ न नेता मिल्छन् न रीति मिल्छ न थिति मिल्छ त्यसैले विश्वास हराएको बेला आफ्नै बाटोको माटो हराएको बेला आफ्नै देश हराएको बेला शेष नरहने गरी अवशेष हराएको बेला कसरी भनौँ आमा तिम्रो आकाशको जुन पुरै उदाउँछ भनेर
आफ्नो सृजना हिमाली स्वरहरूको सृजनाका स्वरहरूमा पठाउनु भएकोमा मोहराज शर्मालाई धेरै धेरै धन्यवाद तपाईँ पनि आफ्नो कविता गीत गजलहरू हिमाली स्वरहरू मार्फत सबैलाई सुनाउन चाहनुहुन्छ भने आफ्नो रचना हामीलाई इमेल गर्नुहोस् nepalireadio@gmail.com तपाईँलाई हाम्रो अनलाइन रेडियो कार्यक्रमहरू कस्तो लागिरहेको छ आफ्नो सल्लाह र सुझावहरू लेखी पठाउनुहोला हिमाली स्वरहरूको यो 147 श्रृङ्खलामा आज हामीले यिनै सामग्रीहरू समावेश गऱ्यौँ कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रियाहरू लेखी पठाउनुहोला र हाम्रो इन्टरनेटको ठेगाना www.nepalireadio.org अथवा www.nepalireadio.com मार्फत हाम्रा अन्य विविध अनलाइन रेडियो कार्यक्रमहरू सजिलै सुन्न सकिन्छ र तपाईँलाई मन परेको कार्यक्रमहरू आफ्नो MP3 आइपडमा पनि डाउनलोड गर्न सक्नुहुन्छ। जाँदा जाँदै म मीरा राणा र दीप श्रेष्ठले गाउनुभएको एउटा सुमधुर पुरानो गीत बजाउँदै बिदा हुन्छु। शान्त सुखमय र सुरक्षित रहोस् तपाईँको जीवन, हाम्रो शुभकामना।
तिमसँग भइगयो प्यार जहिले तिमीलाई देखे है मलाई यस्तो लाग्छ है तिमी बिना कसरी बाँचुला तिमी बिना मरि जाउँला प्यारको कसम कसरी बाँचुला तिमी बिना मरि जाउँला
प्यारको कसम
Thank you. सुंदर कहाँ थियो जब मन प्यार मां अनजान थियो एकांशी मैं तिम संग भय गयो एक दिन धूमधाम ले नहीं पाहुनाहरू को भेलामा प्रीत कुरीत पुराउला तिम्रो दुल्हा बनी जाउला
बाचा भो प्रीतम
बाचा भो प्रीतम